फिर उसके बाद नेक्स्ट टॉपिक है बयानुल ईजार, ईजार का बयान। और ईजार कहते हैं शलवार ट्राउजर, यानी वो चीज जो कमीज के ऑपोजिट नीचे टांगों में पहनी जाए। पेज 146 और 7। मसला नंबर 169 से शुरू होता है। कमीज के नीचे आजार या तहबन पहनना भी मसनून है। अन सहल इब्ने सादिन रदी अल्लाह अन्हु काल जात इमरातुन बि बुरदतिन कालत या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इन्नी नसजतु हाजिही बियदी अक्सूहा فأخذها رسول الله صلى الله عليه وسلم محتاجا إليها فخرج إلينا رسول الله وإنها لا إزاره। حضرت سهل بن سعد رضی اللہ عنہ کہتے ہیں کہ ایک عورت خاشیہ دار چادر لے کر حاضر ہوئی اور عرض کی کہ اللہ کے رسول، یہ چادر میں نے اپنے ہاتھ سے بنی ہے، یعنی ہاتھ سے بنی بھی چادر ہے، تاکہ آپ اسے استعمال فرمائیں۔ آپ کو اس وقت چادر کی ضرورت تھی، آپ نے اس عورت سے چادر لے لی، پھر جب آپ باہر تشریف لائے تو اسے ایزار کے طور پر باندھے ہوئے تھے۔ اسے بخاری نے روایت کیا۔ وفات کے وقت بھی رسول اکرم صلی اللہ علیہ وسلم ایزار یعنی تہمن پہنے ہوئے تھے۔ مسئلہ 111-111 میں پہنچ گیا۔ پائجامہ پہننا بھی مستحب ہے۔ عن سوید بن قیس رضی اللہ عنہ قال اتانا النبی صلی اللہ علیہ وسلم وسا ومنا سراویلا۔ حضرت سوید بن قیس رضی اللہ عنہ کہتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم ہمارے ہاں تشریف لائے اور پجامہ خرید فرمایا۔ اسے ابن ماجہ نے روایت کیا۔ عن ابن عباس رضی اللہ عنہما عن النبی جی صلی اللہ علیہ وسلم قال من لم یجد ازارا۔ یہ کیا لفظ لکھا ہوا ہے آپ کے پاس؟ اس کا عرب ٹھیک کر دیجیے آپ لوگ۔ فل یلبس سراویلا ومن لم یجد نعلین فل یلبس خفین۔ حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جسے تہبند نہ ملے وہ پائجامہ پہن لے اور جسے جوتے نہ ملے وہ موزے پہن لے۔ اسے بخاری نے روایت کیا۔ تو کیا سمجھ آئی ابھی تک؟ ایزار کے طور پہ آپ ایزار یعنی شلوار پاجامہ اور اگر سلا ہوا نہیں ہے تو ایز اے تہبند کسی بھی صورت میں پہن سکتے ہیں، لیکن بہتر کیا ہوتا ہے کہ قمیض کے ساتھ نیچے ایک الگ حصہ ضرور ہو۔ آج بھی آپ دیکھیے جو بردر سوپ پہنتے ہیں تو نیچے پہننے والے پاجامے ہوتے ہیں جو اکثر گھٹنوں تک ہوتے ہیں، تو پہننا چاہیے۔ کیونکہ میں اپنے اینگل سے بھی اس چیز کو سوچتی ہوں کہ ایک ڈریس وہی ہے جو لانگ ڈریس ہے، اور اب سسٹرز بھی پہنتی ہیں، بردر بھی پہنتے ہیں، اور بھی ملکوں کے ڈریسز ہیں، اس کو چھوڑ دیں۔ ایک ڈریس ہے جو ہم پاکستانی خواتین پہنتی ہیں شلوار قمیض کے نام پہ۔ اب وہ قمیض اگر ٹائٹ اتنی ہے اور آگے سے بھی کھلی پیچھے سے کھلی اور چاکس ماشاءاللہ ہپس تک کھلے، وہ ایک الگ ایشو ہے۔ لیکن اگر عام حالات میں دیکھیں سب سے زیادہ کورنگ کپڑا شلوار قمیض ہے۔ وجہ کیا؟ قمیض کے نیچے گھیر دار شلوار ہے تو اس سے ٹانگیں ستر تھائیس چھپ جاتے ہیں۔ اس کے برعکس ایک لمبی سی قمیض ہے تو بعض دفعہ وہ جسم سے چپکنے لگتی ہیں۔ تو جو اس سے اہمیت پتہ چلتی ہے ایزار کی کہ نیچے کچھ نہ کچھ ضرور پہننا چاہیے۔ بعض دفعہ اوپر والے کپڑے اتنے فلفی ہوتے ہیں، چپکنے والے ہوتے ہیں۔ آج کل کے کچھ ابائے بھی ایسے ہیں جرسی کے ساتھ، اگر آپ وہ ابایا ایز اے ڈریس پہن رہی ہیں تو آپ دیکھیے کہ بعض دفعہ نماز کے دوران رکوع میں جائیں سجدے میں تو پیچھے سے انڈر گارمنٹس تک بھی چھلکتے ہیں کیونکہ وہ جسم کے ساتھ چپکے ہوتے ہیں۔ تو اگر آپ کا اوپر کا کپڑا فلفی ہے تو پھر نیچے آپ کو کوئی ایسا ضرور پہننا چاہیے کہ جسے جسم کی شیپ واضح نہ ہو۔ لیکن یہ تو وہ کر رہے ہیں جو پہن رہے ہیں، وہ جو اس کی ضرورت ہی نہ محسوس کریں۔ یعنی یقین کریں چار بالش لمبی قمیضیں پہنی ہوئی بچیاں بھی میں نے دیکھی ہیں، اپنی مسلمان بچیاں، چار انگلی گن کے آپ دیکھ لیجئے۔ یعنی ساڑی کا جیسے بلاؤز ہوتا ہے کبھی، اس سے ذرا سی لمبی اور نیچے ٹائٹ پاجامے ٹراؤزرز۔ تو ہمیشہ ہر ایک چیز میں یہ دیکھنا چاہیے۔ اور آج کے سیشن کی پہلی حدیث آج اپنے ساتھ لے کر جائیے گا کہ لمبی قمیض زیادہ ایمان، اور علم بھی اور ایمان بھی، اور چھوٹی قمیض چھوٹا ایمان۔ تو کپڑا جتنا مختصر ہوگا خطرے اور فتنے کی بات اتنی زیادہ ہوگی۔ پھر نیکسٹ مسئلہ کیا کہ ازار نصف پنڈلی تک پہننا افضل ہے، ٹخنوں سے اوپر تک پہننے میں رخصت ہے، ٹخنوں سے نیچے پہننے والے کے لیے آگ ہے۔ اب آپ دیکھیں آپ کہیں گے لو یہ کیوں اتنا بڑا مسئلہ ہے، تو یہ اللہ نے کہہ دیا، ان کے نبی کے ذریعے ہمیں پتہ چل گیا۔ کیا ہے حدیث؟ انیل علی بن عبد الرحمانی رضی اللہ عنہ عن ابیہ قال سالت یا ابا سعید الخدریجی عن الازار فقال علی الخبیری سقطت، قال رسول اللہ صلی اللہ علیہ وسلم ازرۃ المسلم الی نصف الساقی ولا خرج او لا جناح فی ما بینہ و بین الکعبین ما كان اسفل من الكعبين فهو في النار من جر ازاره بترا لم ينظر الله اليه حضرت آلہ بن عبد الرحمن رضی اللہ عنہ اپنے باپ سے روایت کرتے ہیں کہ انہوں نے ابو سعید خدری سے ایزار کے بارے میں سوال کیا، تب ابو سعید خدری کہنے لگے کہ تو نے واقعی عالم سے مسئلہ پوچھا ہے، یعنی جس سے پوچھا اس کو اس کا علم ہے، یہ مراد ہے. سنو، رسول اللہ نے اس بارے میں ارشاد فرمایا کہ مسلمانوں کا ایزار آدھی پنڈلی تک ہے، اور اگر پنڈلی اور ٹخنوں کے درمیان ہو تب بھی کوئی حرج نہیں، لیکن ٹخنوں سے جو نیچے ہوگا وہ آگ میں جائے گا. جس نے اپنا ایزار تکبر کی وجہ سے لٹکایا، اللہ تعالیٰ قیامت کے روز اس کی طرف نظر کرم نہیں فرمائیں گے. اسے ابو داؤد نے روایت کیا. ٹخنوں سے نیچے لٹکتا ہوا ایزار اپنے پہننے والے سمیت آگ میں جائے گا. نبی حریرہ رضی اللہ عنہ نے نبی صلی اللہ علیہ وسلم قالا ما اسفل من القابین من الایزار فی النار. اس کو ذرا سا دہرائیے میرے ساتھ. ما اسفل من القابین من الایزار فی النار. اب دیکھیے کہ اگر میں اور آپ ایک لفظ بھی نہ بولیں اس بارے میں اپنے باپوں، بھائیوں، شوہروں، بیٹوں سے، تو کیا یہ 6-7 لفظوں کی حدیث بات کو واضح نہیں کرتی؟ اب اس کے اوپر ہمیں ڈیفینسو ہونے کی کیا ضرورت ہے؟ ایکچولی ڈیفینسو ہم اس لیے ہوتے ہیں کہ جب کوئی چیز ویسٹرن کلچر کا حصہ بن جاتی ہے اور اللہ اور اس کے رسول کا حکم اس سے ذرا سا مختلف دکھتا ہے تو ہم کہتے ہیں نہیں، اب اس کو کسی بھی طرح کر دو. مثلاً بہت سارے لوگ ہیں جنہوں نے مردوں کی ٹراؤزر یا ازار کو یا پینٹ کو یا شلوار کو ٹخنوں سے اوپر کرنا نماز کے ساتھ مخصوص کر دیا. نماز سے پہلے اس کو اوپر کریں، اور عام دنوں میں نہیں. آپ نے ابھی تک کوئی حدیث پڑھی؟ ابھی آگے چل رہا ہے، چلے شاید دیکھتے ہیں آگے مل جائے. پہلے اس کا ترجمہ دیکھ لیجئے کہ جس سے یہ ثابت ہو جائے کہ نماز کے وقت یہ ٹخنے کھولنے لازم ہے، عام طور پہ نہیں. ہم نے حکم کی علت ہی نہیں سمجھی. نماز میں تو بندہ ویسے ہی اللہ کے آگے بچھا ہوتا ہے، وہاں تو واقعی بندگی کی ایک تصویر بنا ہوتا ہے. اصل میں تو اللہ تعالیٰ چاہتا ہے کہ چلتا پھرتا یہ بندہ لوگوں کو دکھائے کہ ایاک نعبد و ایاک نستعین، میں اللہ کا ہوں اور اللہ کے حکموں پہ چلتا ہوں. ترجمہ حدیث کا کیا ہے کہ حضرت ابو ہریرہ سے روایت کہ نبی اکرم نے فرمایا ٹخنوں سے نیچے پہنا ہوا کپڑا آگ میں ہے. اسے بخاری نے روایت کیا. ہم چاہتے ہیں کہ ہمارے بچے، ہمارے بیٹے، ہمارے شوہروں کے لیے یہ حدیث ان کے اوپر آئے. قال عبد العزیز ابن ابی رواد رضی اللہ عنہ قلت لنافع ارأیت قول النبی صلی اللہ علیہ وسلم ما تخت الکعبین من الایزار فی النار امن الایزار ام من القدم قال وما ذنب الایزار ذکرہ شرح السنہ. عبد العزیز بن ابی رواد رضی اللہ عنہ نے نافع رضی اللہ عنہ سے کہا، آپ نے رسول اکرم کے اس قول پر غور کیا کہ ٹخنوں سے نیچے کا ایزار آگ میں جائے گا، اس سے کیا مراد ہے؟ کیونکہ اب بھی کئی لوگ پوچھ سکتے ہیں اس سے کیا مراد ہے، تو انہوں نے بھی پوچھ لیا کیا کپڑا آگ میں جائے گا یا وہ پاؤں جائیں گے. حضرت نافع نے فرمایا کپڑے کا کیا گناہ ہے. یہ قول شرح سنہ میں. کیا پتا چلا؟ کہ کپڑا آگ میں جائے نہ جائے کپڑے کو کیا لگے، وہ تو بننے کے دوران ہی پتا نہیں کتنی بھٹیوں سے پک کے آیا ہوگا، تو وعید کس کے لیے جو کپڑے کے اندر ہے. ٹخنوں سے نیچے ایزار لٹکانے والے کے لیے عذاب علیم ہے. عن ابی ذر رضی اللہ عنہ نے نبی جی صلی اللہ علیہ وسلم انہ قال ثلاثۃ لا یکلمہم اللہ ولا ینظر الیہم یوم القیامت ولا یزکیہم ولہم عذاب علیم. ڈیڑھ لائن ہے، 4 سزاؤں کا ذکر ہے. آپ 1, 2, 3 لکھ کر لیں. اللہ کلام نہیں کرے گا، ان کو دیکھے گا نہیں، ان کو پاک نہیں کرے گا، اور ان کے لیے دردناک عذاب ہے. اتنا غصہ تو شاید ہی کسی کام پہ ہو کہ جہاں 4 سزاؤں کا ذکر ہو. قلت من ہم یا رسول اللہ صلی اللہ علیہ وسلم قد خاب و خسرو فعادہا ثلاثن. قلت من ہم یا رسول اللہ خاب و خسرو فقالا. اب یہ بھی جو لفظ ہیں اس کو 1, 2, 3 لکھ لیجئے. المسبلو والمنانو والمنفقو صلتہ بالخلف الکاذب اول فاجر. حضرت ابو ذر رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا 3 آدمیوں سے اللہ تعالیٰ قیامت کے روز نہ کلام فرمائے گا، نہ انہیں پاک کرے گا، اور ان کے لیے عذاب علیم ہے. میں نے عرض کی اللہ کے رسول، ہلاک اور برباد ہوں وہ کون لوگ ہیں؟ یعنی جن کے لیے 4 وعیدیں ہیں تو وہ تو ہلاک ہو گئے، ان کے تو بینک کرپٹ ہونے اور تباہ ہونے میں کوئی شک نہیں ہے. آپ نے فرمایا وہ 4 کون ہیں؟ اپنا ایزار ٹخنوں سے نیچے لٹکانے والا، احسان کر کے جتلانے والا، جھوٹی قسم کھا کر اپنا مال بیچنے والا، یا آپ نے فرمایا کہ قسم کھا کر مال بیچنے والا فاجر. इसे अबू दाऊद ने रिवायत किया। देखिए रिवायतें भी सही हैं, कहने वाले भी सही हैं, जिन्होंने आगे पहुंचाया वो भी सही है। दुआ कीजिए कि आज इसको सुन के मानने वाले बन जाएं। बस ऐसे हुक्मों पे कभी तावील ना करें, वजह ना पूछे, हिकमत ना मालूम करें। दुनिया में जब भी कोई फैशन आता है, कभी किसी ने हिकमत नहीं बताई कि चलो छोटी कमीज पहन लो ताकि कपड़ा थोड़ा लगे, चलो बड़ी कमीज पहन लो ताकि जी कपड़ा बड़ा लगे। वो करते हैं हम मानते हैं, तो इस पे नो क्वेश्चनिंग। जब भी, और आप सबको एक नसीहत करूंगी, चाहे लिबास का मामला है, हिजाब का मामला है, मर्दों के इन टखनों से ऊंची शलवारों का मामला है, जब भी कोई हुक्म सुने तौफीक मांगे कि अल्लाह तौफीक दे मानने की, ना कि उस पर दलील मांगे। दलील से ज्यादा तौफीक मांगे। लोग वो दलाइल मांग रहे होते हैं जिन्होंने कभी खुद दीन नहीं सीखा होता, सुनी सुनाई बातों पे। और दूसरी बात, आप देख रहे हैं कि इस टॉपिक को पढ़ने के बाद एक चीज का एहसास नहीं हुआ कि जो ना खूब था वही खूब हुआ, कि गुलामी में बदल जाता है कौमों का जमीर। मर्दों के टखने खोलने पे इतनी बातें हैं और वो नहीं खोल रहे, और औरतों के छुपाने पे बातें हैं तो वो छुपा नहीं रही। ऐसे नहीं लग रहा, एक टसल है, टिक 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 टिक। हर वो चीज फैशन पसंदीदा और इन है जो अल्लाह और उसके रसूल के खिलाफ। अल्लाह ताला हमारी इसलाह कर दे। तकबर की वजह से इजार लटकाने वाले पर अल्लाह ताला क़यामत के रोज़ नज़र करम नहीं फरमाएंगे। अनबी सईद रदी अल्लाह अन्हु क़ाल रसूलुल्लाही मन जर्र इजारहु मिनल खुयला लम यंजुरुल्लाहु इलैहि यौमल क़ियामा। हज़रत अबू सईद रजी अल्लाह अन्हु कहते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने तकबर की वजह से अपना इजार नीचे लटकाया, क़यामत के रोज़ अल्लाह ताला इसकी तरफ नज़र करम नहीं फरमाएंगे। इसे इब्ने माजा ने रिवायत किया है। हज़रत अबू सिद्दीक रजी अल्लाह अन्हु मोटापे की वजह से कोशिश के बावजूद अपना इजार टखनों से ऊपर रखने पर कादिर नहीं थे। रसूलुल्लाह ने इनको इस हुक्म से मुस्तस्ना यानी एग्जेम्प्टेड करार दिया। कैसे? पूरी बात सुन के कोई राय कायम कीजिएगा। अन अब्दुल्लाह इब्ने उमर रजी अल्लाह अन्हुमा ने नबी सल्लल्लाहु अलैहि वसल्लम कहा, मन जर्र सौबहु खुयला लम यंजुरिल्लाहु इलैहि यौमल क़ियामा। फ़क़ाल अबू बकर रजी अल्लाह अन्हु, या रसूलुल्लाह इन अहद शकीयुन इज़ारी यस्तरखी इल्ला अन ताख़दु ज़ालिका मिन्हु। फ़क़ाल नबी सल्लल्लाहु अलैहि वसल्लम लस्त मिम्मन यस्नाउहु खुयला। हज़रत अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हुमा से रिवायत है कि नबी अक्रम ने फरमाया, जो शख्स तकबर की वजह से अपना इजार लटकाएगा, क़यामत के रोज़ अल्लाह ताला इसकी तरफ नजर करम नहीं फरमाएगा। हज़रत अबू बकर ने अर्ज़ किया, अल्लाह के रसूल, मेरे इजार का एक हिस्सा बिला इरादा नीचे लटक जाता है, इल्ला ये कि मैं हर वक्त इसकी तरफ ध्यान रखूं। आपने फरमाया, तुम उनमें से नहीं हो जो तकब्बुर की वजह से इजार लटकाते हैं। इसे बुखारी ने रिवायत किया है। अब देखिए यहाँ इन्होंने लिखा है हज़रत अबू बकर के मोटापे की बात, इन नाहदा शकीयो निजारी। हालांकि अरबी के लफ्ज़ों से ये नहीं पता चलता कि वो मोटापे की थी या बड़ी। मैंने जो चीज़ पहले पढ़ी थी वो इनका दुबलापा पड़ा था, जिस्म पे गोश्त ही नहीं था, पतले महीन से थे। अब जब वो अपनी इजार बांधते, जिसको आप तहबंद कहें, तो वो गिठा लगाते ना तो वो थोड़ा सा चलते तो नीचे हो जाती। बात समझ रहे? तो ये चीज़ क्या बताती है कि जब कोशिश के बावजूद अगर किसी वजह से हिल गई तो अल्लाह को भी पता है। देखिए ये तो हम सब जानते हैं, कौन ब्यूटी कॉन्शियस है, कौन सेल्फ कॉन्शियस है, किसको इस छोटी सी चीज़ ने रोक लिया लोगों के सामने आने से और किसने किधर नहीं है। तो अबू बकर का तो नाम सुन के दिल में ख्याल भी नहीं आता कि उनको भी लोगों में बन ठन के निकलने और इठलाने का और नाच नखरे दिखाने का शौक होगा। अच्छा, यहाँ एक और चीज़ भी नोट करें, आज के दौर में इसको वेस्टर्नाइज होना कहते हैं ना, मॉडर्नाइजेशन। हालांकि ये नबी सल्लम के दौर में भी थी, यानी मर्दों का टखनों से नीचे तक ट्राउजर शलवार इजार तयबंद को पहनना उस दौर में भी फैशन का हिस्सा था। सरदार बड़े बड़े और अरब लोग तो कपड़े बड़े फाखिराना किस्म के पहनते थे, फख्र था उसमें। तो मत सोचिए कि आज के दौर में ये काम करके हम मॉडर्न बनते हैं। ये हर दौर में शैतान की जंग है। उसने कसम खा ली है ना कि जो अल्लाह और उसके रसूल का हुक्म है, मैंने उसके के ऑपोजिट को खूबसूरत बना के दिखाना है। तो वही बात हमें इस हदीस में भी समझ आती है। साहबी ने इजार नीचे रखने के लिए अपने पाओं की बदसूरती का उजर पेश किया तो आपने कबूल नहीं फरमाया और इसे इजार ऊंचा रखने का हुक्म दिया। इसकी हदीस आगे आएगी 287। यानी कोई भी रीजन लेकर भी नहीं कर सकते, ये मुराद है। तकबर से इजार लटकाने वाले को अल्लाह ने जमीन में धसा दिया। पढ़ चुके हैं पीछे, मसला नंबर 37, कारून का जिक्र था। ईजार का टखनों से नीचे बांधना ही तकब्बुर है। इसकी दलील आन अबी जुरैजिल हुजैमी रदियल्लाहु अन्हु قال अतैतु रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम फकुल्तु या रसूलुल्लाहि अना قَوْمٌ مِنْ أَهْلِ الْبَادِيَةِ فَعَلِّمْنَا شَيْئًا يَنْفَعُنَا اللَّهُ بِهِ فَقَالَ لَا تَحْقِرَنَّ مِنَ الْمَعْرُوفِ شَيْئًا وَلَوْ أَنْ تُفْزِغَ مِنْ دَلْوِقَ فِي إِنَاءِ الْمُسْتَسْقِي وَلَوْ أَنْ تُكَلِّمَ خَاكَ وَوَجْهُكَ إِلَيْهِ مُبْسَطٍ. آپ کے پاس کیا لکھا ہوا ہے؟ سین کے نیچے زیر ہے زبر جی، ادھر تھوڑا سا مس پرنٹ ہے، مُبْسَطٍ یا مُبْسِطٌ، مبسطن ہوگا اصل میں یہ، مبسطن و ایاک و اسبال الازاری فانہ من المخیلت ولا یحبہ اللہ. حضرت ابی جری یا حضرت ابو جری حجیمی رضی اللہ عنہ کہتے ہیں کہ میں نے رسول اللہ کی خدمت میں حاضر ہو کر عرض کی، اللہ کے رسول، ہم دیہاتی لوگ ہیں، ہمیں کچھ ایسی باتیں سکھلائیں جس سے اللہ تعالی ہمیں فائدہ پہنچائیں. آپ نے ارشاد فرمایا، کسی نیکی کو حقیر نہ جانو، یعنی یہ نہ کہو کہ اس سے کیا فرق پڑتا ہے، میرے کرنے سے کیا ہوتا ہے. دیکھیں نیکی کبھی چھوٹی نہیں ہوتی، وقت اور حالات کی بات ہے. بعض لوگ کہتے ہیں میں نہیں آؤں گی تو کیا فرق پڑے گا، آپ خود کر لیں گے. حالانکہ میں نے دیکھا ہے کسی ایک کے آنے نہ آنے سے بھی بہت فرق پڑتا ہے. آپ کسی کام کو احسن درجے پہ کرنا چاہتے ہیں، ایک یاد رکھیے بات، میرے سوا یہ کوئی نہیں کرے گا. یہ ہم اپنے جو پرسنل سیشنز ہوتے ہیں سٹاف ساتھیوں کے ساتھ، میں نے ابھی لاسٹ ویک بھی اس پہ سیشن دیا ہے، میرے بغیر کام نہیں ہوگا، یہ جملہ لکھے اپنے لیے. اور آپ سٹوڈنٹس ہیں، میں کلاس میں نہیں جاؤں گی تو کلاس نہیں ہوگی. ہر اچھا سٹوڈنٹ یہ سوچے، یہ جو کچھ بساط پھیلائی ہوئی ہے نا، یہ میرے لیے پھیلائی ہے انہوں نے، اگر میں نہیں آؤں گی نا تو اس کورس کا مقصد ہی نہیں ہوگا. آپ دیکھیں جس وقت آپ یہ سوچیں گی تو 100 عذر بھی آ جائیں گے نا، لیکن آپ پھر بھی پہنچیں گے کہ دیکھو نا میں نہ گئی تو یہ کورس ہی نہیں ہونا، یہ کلاس ہی نہیں ہونی. اب انصار اللہ میں، اور انصار اللہ وہ لوگ ہیں جو دین کے کاموں میں معاون ہوتے ہیں آفیشلی، تو وہ کون ہیں؟ وہ یہ سوچیں یہ میری ذمہ داری. اور یاد رکھیے، اگر ہم یہ سوچتے ہیں نا، کوئی اور کر لے گا، اتنے لوگ اور کام کیا ہے؟ بیٹھ کے سائن ہی کرانے ہیں نا، بیٹھ کے بس ایک سٹال لگانا ہے، بیٹھ کے رول کال لینی ہے؟ نہیں. وہ ایک معروف بات کئی دفعہ تفسیر میں کی ہے کہ ایوری باڈی تھنک سم ون ول ڈو اینڈ نو ون ہیو ڈن. سب نے سوچا کوئی کر لے گا، اور اینڈ پہ ہوا کیا؟ کسی نے نہ کیا. آج ہمارے دین کے کام اس لیے کوالٹی کے نہیں ہوتے. آج ہم دین کے نام پہ، میں کہتی ہوں جب کوئی کام کرتے ہیں اس کے بعد پھر ہمیں ایکسٹرا پرسنل لیول پہ توبہ کی ضرورت ہے. جب دنیا کے کاموں میں گناہ بندہ کرتا ہے نا، تو تھوڑی سی توبہ سے اللہ راضی ہوتا ہے، ندم و توبہ، ندامت، شرمندگی، اور ساری زندگی کے گناہ لے کر بندہ چلا جائے، دو آنسو بہا لے، اللہ معاف کرتا ہے، لا تقنطوا من رحمت اللہ. بٹ ایک بات یاد رکھیے گا زندگی میں، یہ میں اپنے آپ کو کہہ رہی ہوں اور آپ کو بھی کہہ رہی ہوں، اگر آپ کو اللہ نے یہ موقع دیا ہے، اگر اللہ آپ کو اپنے دین کو سرو کرنے کا موقع دے دے، تو اس پہ چھوٹی سی کوتاہی بہت بڑی کوتاہی ہے. اس پہ پھر صرف توبہ اللہ نہیں، استغفار، پھر وہ استغفر اللہ یا توبو الی یا لا الہ الا انت والی بات نہیں بنتی، اس کے لیے مجاہدہ کرنا پڑتا ہے، کیونکہ یہ جرم ہے. دیکھیں نا، ایک چوری ہے کسی کی اور ایک چوری ہے شاخی خزانے میں سے چوری کی، کون سی بڑی ہے؟ ایک بندے کی اس کی بد دعائیں لی، اور اگر آپ نے قومی مال لوٹا، اجتماعی مال میں سے کچھ لوٹ لیا، تو آپ نے اتنے لوگوں کی برائی کی. بات سمجھ گیا نا؟ بالکل یہی چیز ہے. جب ہمارے کندھوں پہ اللہ کے دین کی کوئی ذمہ داری ہے، چاہے ہم اسٹوڈنٹ ہیں، چاہے ہم ٹیچر ہیں، چاہے ہم کوئی بھی درجے کے انصار اللہ، جب ہم اس کو کیجول لیتے ہیں، تو پھر اس کی سزا ہمیں بہت سخت ملتی ہے. اللہ مجھے سب سے زیادہ معاف کرے، آپ کو مجھ سے زیادہ معاف کرے، لیکن ہمیشہ ڈونٹ ٹیک اٹ ایزی، کیونکہ یہ ملتی بڑی مشکل سے، رونا پڑتا ہے، دھونا پڑتا ہے. یہ ہر ایک کو تھوڑی اللہ دیتا ہے کام. کیا آپ دیکھیے، بڑی بڑی کمپنی ہے، امیزون ہے، ہر ایک کو ایسی جاب دے دیتی ہے؟ نہیں دیتی. آرام کو ایک بہت بڑی آئل کمپنی ہے، امریکہ میں لوگوں کی خواہش ہوتی ہے کہ ان کے مردوں کو اس میں جاب مل جائے، سعودی عرب بھیجتے ہیں، امریکہ میں سے شاید 4 گنا زیادہ پے ہے، اتنا پروٹوکول ہے، وہاں کی بستیاں الگ ہیں. جا کے مجھے وہاں درس بھی دینے کا اتفاق ہوا، ہماری ایک ساتھی تھی پھر وہ وہاں موو ہوئی، تو میں دیکھتی تھی اتنا پروٹوکول تو ان غریبوں کو کبھی امریکہ میں نہیں ملا جتنا ان کو سعودی عرب میں مل رہا ہے، لیکن ہر ایک کو نہیں ملتی. تو وہ آرامکو ہو یا فلاں ہو فلاں ہو، میری نظر میں اللہ کے دین کا کام کرنا اس سے نوبل اور اس سے بینیفیشیل اور اس سے زیادہ منی میکنگ، اور جو دنیا کی بات کہہ لیں، جو دنیا کی چھوٹے ہی لفظ لگتے ہیں، یہ بھی इज्जत शोहरत माल जो प्यार मोहब्बत जो आपको इस रास्ते में मिलना है वो दुनिया के किसी काम से नहीं मिलना। तो जरूरत है इस बात की कि इसकी बात रखें। फिर आप देखिए इसको दोबारा पढ़ते हैं, किसी नेकी को हकीर ना समझें। एक छोटा सा पुर्जा, एक छोटा सा तार अगर नहीं होता तो गाड़ी चलती भी रुक जाती है। और वो क्या, मैं तार ही तो हूं। तार क्या है, वो तार लगाएंगे तो चल पड़ेगा। आपका एक छोटा सा तार मिस होता है, आप फोन नहीं चार्ज कर पाते। तो अपने लिए हमेशा ये क्राइटेरियन बनाए, मेरे ना होने से बहुत फर्क पड़ेगा, मैं नहीं होंगी तो काम होगा ही नहीं। ये चीज फिर आपको एनर्जी देती है, ये बड़ी खुशी की बात है। कोई आपसे कहे कि आपके बगैर तो काम हुआ ही नहीं, होता ही नहीं है, ठीक है। ये ना करें कि अपने ऊपर कोई चीज रख लें और फिर आप फौत तो वो काम भी फौत, आप गए तो काम भी गया, आप रुख्सत तो वो भी रुख्सत, ये भी नहीं हो। लेकिन आपको अपने मेयार के लिए सोचे, कभी अपना बैकअप ना सोचें। कई लोग कहते हैं ना मेरा बैकअप वो है, नेवर डू दिस। ये काम मैनेजमेंट वालों का, वो सोच के रखता है मैनेजर कि अगर ये इंप्लॉय ना आ सका, एंड टाइम पे बीमार हो गया, सो गया, कुछ हो गया, तो कोई है हमारे पास बैकअप प्लान। बट मुझे नहीं सोचना कि मेरा कोई बैकअप है। तो आज से लिखें, और खास तौर पे स्टूडेंट का बैकअप कभी नहीं हुआ। आप कहें इस कुर्सी पे मैं बैठी हूं, क्लास में अगर मैं कल नहीं आऊंगी तो मेरा बैकअप कोई नहीं है, ये कुर्सी खाली ही रहेगी। इंशाल्लाह आप देखिएगा ये चीज आपको फिर अपनी नेकी पे जमाएगी। और आजमाइशें आती हैं, मुश्किलात आती हैं, सब कुछ आता है, ये टेस्ट होता है। हम ऐसे इस टेस्ट में फेल हो चुके होते हैं, हालांकि ये टेस्ट हमें अगले दर्जे पे ले जाने के लिए काफी होता है। फिर नेकी की किस्म, ख्वाब अपने डोल से किसी प्यासे आदमी के बर्तन में पानी उंडेलना ही ना हो, ख्वाब अपने भाई से मुस्कुराते हुए चेहरे के साथ बात करना हो, और इजार टखनों से नीचे लटकाने से बच, क्योंकि यही तकब्बुर है और इसे अल्लाह ताला पसंद नहीं फरमाता, इसे इब्ने हिबान ने रिवायत किया है। अब आप देखिए इसमें ये जो तीन चार छोटी छोटी नेकियां, हम इसको इतना इजी नहीं समझते। बस मेरे पास बॉटल है, मैं कहती हूँ आप में से किसी को प्यास लगती है, मैं कहती हूँ आप इसमें से पी लें, बाहर ये छोटी सी बात है। आप कहें नहीं 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 हम उधर से पी लेंगे, उधर से पी लेंगे। लेकिन कहा कि ये भी बड़ी नेकी है कि अपने पानी में से किसी को दे दो। स्माइली फेस, मुस्कुराते चेहरे से बात करना, आप देखिए कि आज हमारे चेहरों से मुस्कुराहट रुखसत हो गई है, इल्ला माशाल्लाह। खास वक्तों पे मुस्कुराते क्या, फिर तो खिल खिलाते हैं। लेकिन आप आम तौर पे अपने लिए सवाल एक रखें, नॉर्मली विदाउट एनी स्ट्रगल, मेरे फेस फीचर्स या मेरा फेस पोस्चर कैसा होता है, क्या मैं स्माइली फेस हूँ? और जब अंदर कराही और ऐसे बात लोग नाक चढ़ा के बात करते हैं, बस देवरी हाय क्या बताएं कितनी मुश्किल है। तो ये मैं आप सबको एक काम देती हूँ, अब आप खुद नहीं देख पाते तो अपने साथ वालों को इजाजत दें, ट्रेनिंग दें कि मेरे फेस एक्शंस नोट करके बताया करो। कुछ लोगों को देखे अच्छा, बस हमें पता है बड़े दुखी हैं, प्लीज आगे ना बोले, हमें पता है बहुत बीमार है, हमें पता है बहुत मजबूर है। और यकीन कीजिए कि नबी सल्लम से ज्यादा कोई मसरूफ नहीं था, अल्लाह के नबी से ज्यादा किसी के ऊपर प्रॉब्लम्स नहीं थे, आपसे ज्यादा जिंदगी में चैलेंजेस नहीं थे, पर सहाबा कहते हैं आप हम सब में से सबसे ज्यादा स्माइली थे। स्माइली फेस होना ईमान की अलामत है, अंदर खुशी होती है खुद ही चेहरे पे स्माइल आता है। हमारे अंदर इतने तफक्कुर है, तफक्कुर कहाँ का, अंदर गम किस बात का, गम परेशानी है किस बात की परेशानी है, क्यों कि ला इलाहा इल्लल्लाह हुआ है ना वो एक जात, वो हमारे गम सदमे सब उसको देकर आप अपने कंधे हल्के रखें। चेहरे पे मुस्कुराहट तब नहीं रहती जब हम अपने कामों को खुद करने की जिम्मेदारी लेते हैं। फिर हम ओवर बर्डन है, फिर हम कहते काम बड़े हैं, मसरूफ है, क्या बताऊं आई एम सो बिजी। और मैंने ये जुमला इस वीकेंड में दो तीन दफा बोला है, शायद दो तीन लोगों की इससे बात के दौरान, कि मुझे लगता है कि दुनिया में मेरे सिवा हर बंदा बिजी है। मैं तो बिजी नहीं हूं, वल्लाह ही मैं अपने आप को कह सकती हूँ आपके सामने मैं मसरूफ नहीं हूँ। भाई हम आपको फोन नहीं करते, आप बिजी भाई, क्या 3 सेकंड की आप कॉल करेंगी को मैसेज छोड़ेंगी, मेरे पास क्या 3 सेकंड नहीं, और उसको जवाब देने में चले 3 मिनट का अगर आप मैसेज छोड़ती हैं तो क्या मैं 1 मिनट का जवाब नहीं दे सकती? क्या मैं इतनी बिजी हूं कि 24 घंटों में मेरे पास सिर्फ 4 मिनट नहीं है आपका दुख सुनने के? तो ये ज्यादती है मेरी, लुक बिजी डू नथिंग, ये भी एक इंसान के लिए बहुत बड़ी रुकावट बन जाती है मजीद नेकियां कमाने की। फिर उसके बाद देखिए हम जरा कभी अपने चलने की रफ्तार तो देखें, जिस रफ्तार से हम नेकी की तरफ चलते हैं वो रफ्तार बता रही है कि अंदर से कितना अपने आप को खींच रहे हैं। आपको वॉशरूम में जाना होता है कैसे चलते हैं, पीछे हो जाओ रास्ता छोड़ दो, और कुछ तो बाहर से फोन करते हैं रास्ता खोल दो दरवाजे खोल दो मैंने वॉशरूम में जाना है, करते हैं ना। जब अर्जेंसी होती है, जब अंदर एक तलब होती है ना कुछ करना है और वक्त कम है या इमरजेंसी है या कुछ है, तो आप सारी रुकावटों को दूर करते हैं। आप जिस चाल से चल रहे होते हैं ना, अगर अल्लाह ना करे छिपकली देख लें तो आप देखिए कैसे भागते हैं, खाकड़ो जा जाए वहां से उठ के भाग जाएंगे। ये सिर्फ माइंडसेट है, अल्लाह मेरा आपका सीधा कर दे। फिर उसके बाद देखिए कि ये जो तीसरी चीज़ अब इज़ार टखनों से नीचे जिस पर ये मौजू पूरा हो रहा है, तो आपने देखा कि कदरे तवील टॉपिक था ये। हम सोचते हैं ये बस ये ऐसी बात है, लेकिन वाकई इस बात को समझिए कि लोग इसको एक छोटी बात समझते हैं। आज अगर औरतों का हिजाब नकाब और औरत का पहनावा अगर एक इशू बना है, तो मर्दों के लिए ये बात भी नाकाबिले बर्दाश्त है। अब आप देखिए कि मर्दों को बेचारों को क्या फर्क पड़ता है कौन सी उनमें खूबसूरती, ऊंची कर लें नीची कर लें टखनों से ऊपर कर लें, क्या है वो हैं तो वही हैं, नहीं समझे? यानी अल्लाह ने मर्द को कोई शोपीस तो नहीं बनाया। आप देखिए कि जब ऐसा वक्त आता है जिस वक्त आपका दिल करे ना कोई बात कि हाय नहीं मैं बुरी लगूंगी या फलां बुरा लगेगा, तो ये सवाल किया करे तो क्या फर्क पड़ता है? क्या टखनों से नीचे शलवारें करने वाले मर्दों को खूबसूरती का टाइटल मिल गया? वो मिस वर्ल्ड नहीं तो ये मिस्टर वर्ल्ड बन गए? तो बस अपने आप को खुद टैकल करने की जरूरत होती है। कोई सवाल है जहन में तो पूछ सकते हैं आप लोग। आदत कैसे डालें? आपका सवाल ये होना चाहिए, मैं खुद ही सवाल बना लेती हूँ कि मर्द नहीं मानते, शोहर नहीं मानते और फुलां फुलां फुलां। जी आप तो फिर ऐसे लोगों के लिए, यानी आपकी बात से मुझे ये समझ आया कि इन हदीसों को पढ़ के औरतों ने अमल शुरू कर दिया है कि इसमें मर्दों की तो बात नहीं, तो ये तो फिर अल्लाह के दीन का सरासर मजाक है। फिर युद्ध नींद आल हिंद ना फिर औरतों के लिए, फिर कल मर्द निकाब और चादरें पहन लें? ये तो बस वही बात है, बेखौफी की बात है। मैं अक्सर सोचती हूँ कि ऐसी बातें वही कर सकते हैं कि जिन्होंने दीन को मजाक समझा हुआ है। कहें आपने क्या, आपने आपने क्या क्या पढ़ लिया, आपने हदीस की कितनी बुक्स पढ़ ली हैं सिस्टर, वो बताएं, फिर मैं आपको बताती हूँ और कहाँ लिखा है। पढ़ा एक लफ्ज़ नहीं होता और बात ये करता है इंसान। बहरहाल अल्लाह ताला आसानी फरमाए। जी आप पर देखिए, अगर तो पहले से आप उनको जानती हैं और आपको पता है कि इसके बाद भी मिलेंगे, तो वहाँ से निकलकर आराम से थोड़ा सा उनसे बात करने का मौका लें, और फिर उनको अगर ऐसी हदीसें ऐसी चीज़ें के रेफरेंस के साथ है तो वो दिखा दें, फ़ोन नंबर ले लें, मैसेज कर दें बाद में, ये बेस्ट तरीका होता है। ऑन द स्पॉट अगले को शर्मिंदा जिच और फिर बहस करना ये फ़ायदा मंद नहीं होता। बेस्ट थिंग है किसी में कोई कमी देखें प्यार से मोहब्बत से दोस्ती में, नंबर ले लें और बाद में फिर उस इशे को लेके आए। हम थोड़ा सा सब्र नहीं करते, क्योंकि आप ये सोचिए कि अगर 100 दफ़ा ये ऐसा कर चुकी हैं, साल है के हिजाब के ऊपर इसका मसा कर रही हैं, 100 दफ़ा कर चुकी हैं, तो चलिए अब आज 101वीं दफ़ा भी कर ले, अल्लाह ने इसको तो माफ़ कर देना। पर मैंने तबलीग ऐसी करनी है जिससे फ़ायदा हो, ना कि अगला और चिढ़ जाए। आप देखिए लोग बाथरूमों के बाहर बैसें कर रहे हैं, झगड़े ही झगड़े हर जगह, उसकी तू 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 तू, मैं और मानता कोई नहीं है। हमेशा अपनी बात की इज्जत कराएं। राह जाते दीन ना बांटे लोगों को। मैंने तो कभी किसी को मसले आगे नहीं बयान किए, इधर के उधर नहीं, जब मौजू आएगा पढ़ लेना। और लोग कहते नहीं फिर हमने देख जो लिया है तब हम पे गुना है, और वो हदीस भी है मन रा मिनकुम अल मुनकरन फलयुगैर हु बियदी और वो, तो मैं कहती हूँ उसके भी तरीके अल्लाह के नबी ने बताए। दावा टेक्नोलॉजी बहुत सीखने की जरूरत है, ये हम में से हर एक को आनी चाहिए। मत सोचें कि वो लोग जो दावा करते हैं या जो तबलीगी जमात हैं या जो टीचर्स हैं, हम में से हर एक राह चलता दाई है, अपने घर वालों के लिए दाई नहीं है। अब आप इस इशू पर किसको रोकें, किसको बनाए? आपके शौहर पर आपका रोब नहीं है, नहीं मानते, प्याले प्यार पैदा करें, अल्लाह का प्यार दें, अल्लाह नहीं देखेगा, अल्लाह कलाम नहीं करेगा, इसका एहसास है, अपने बच्चों पे शुरू कर दें। देखिए ये साल का बच्चा जो आपकी गोद में, अल्लाह ने इसीलिए दिया था कि जो चीज़ें अपने शौहर में नहीं मनवा सकती वो आप इसमें कोशिश करें। और मैं ऐसे बापों को जानती हूँ जिन्होंने दाढ़ी नहीं थी रखी, लेकिन जब बच्चा जवान हुआ 12, 14, 16 साल की उम्र में छोटी छोटी दाढ़ी आई, उस बच्चे ने कहा मैंने नहीं छोड़नी, मैंने दाढ़ी को कटाना नहीं, ऐसी रखनी है। थोड़ा सा वो बच्चा पक्का हुआ, बाप ने कहा मैं भी रखूंगा, मुझे शर्म आती है जब मेरे बच्चे की दाढ़ी और मेरी नहीं, बात खत्म। तो बहरहाल अल्लाह सुब्हान तआला से दुआ है कि वो हमारे लिए आसान करे।